آؤ اس رحمت عالم کی کوئی بات کریں.
الحمدللہ رب العالمین، والصلاة والسلام على حبیبہ محمد وآلہ وصحبہ اجمعین. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. فإن كان ذو عسرة فنظرة إلى ميسرة، فإن تصدقوا خیر لكم إن كنتم تعلمون، واتقوا يوما ترجعون فيه إلى الله ثم توفى كل نفس ما كسبت وهم لا يظلمون. اللهم سبحانك لا علم لنا الا ما علمتنا انك انت العليم الحكيم. مولا يا صل وسلم دائما ابدا على حبيبك من زانت به الاسرار. سورہ بقرہ میں معیشت کا پہلو زیر بحث ہے، سود کی حرمت اور سود پر اصرار کا جرم، اس کا ذکر ہوا، اور پھر ارشاد ہوا کہ قرض حسنا اگر دیا جائے تو وہ مناسب ہے، اور قرض کی وصولی میں ارشاد ہوتا ہے کہ اگر مقروض تنگ دست ہے اور ادائیگی کے وقت اس کے پاس ہمت نہیں ہے کہ وہ ادا کر سکے، تو قرض لینے والا اگر اسے چندے مہلت دے دے تو اللہ کریم اس پر بہت راضی ہوتے ہیں، اور اگر صاحب حیثیت ہو اور مقروض مفلس ہو، وان تصدقوا خیر لکم ان کنتم تعلمون، تو وہ اگر معافی کر دے تو اس کے حق میں بہت ہی بہتر ہے. اسلام ہر معاملے کو آخرت کی نظر سے دیکھتا ہے اور دیکھنے کا حکم ارشاد فرماتا ہے. تو اگر آپ اللہ کی مخلوق پر احسان کریں گے تو اللہ کریم اس سے کروڑوں گنا زیادہ احسان آپ پر فرمائے گا. وَاتَّقُوا يَوْمًا تُرْجَعُونَ فِيهِ إِلَى اللَّهِ، اور اس دن کی عظمت اور نزاکت کو یاد رکھو جس دن اللہ کے روبرو پیش ہونا ہے. اللہ کریم کو اپنی مخلوق بڑی پیاری ہے، اور اللہ کی مخلوق کے ساتھ احسان کیا جائے تو اللہ کریم کی رضا مندی نصیب ہے. ایک حدیث شریف کا مفہوم ہے، نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ مقروض سے رعایت کرنے والے یا قرضہ معاف کرنے والے یوم حشر کو اللہ کے عرش کے سائے میں ہوں گے، انہیں خصوصی عزت دی جائے گی. ایک حدیث شریف کا مفہوم ہے کہ بعض لوگ ایسے ہوں گے جن کے پاس نیکیاں ہوں گی، نماز روزہ ہوگا، عبادتیں ہوں گی، تو جب بارگاہ الوہیت میں پیش ہوں گے تو ارشاد باری ہوگا کہ بھئی تم نے سجدے تو بہت کیے، عبادت تو کی، لیکن میں بھوکھا رہا اور تم پیٹ بھر کر کھاتے رہے، میری خبر نہیں دی. میں بیمار ہوا، تم صحت مند بھی تھے، فارغ اور خوشحال بھی تھے، تم نے نہ میری خبر گیری کی نہ میری مدد کی. تو عرض کریں گے بارِ الٰہ، تیری ذات تو ان ساری چیزوں سے بالا تر ہے، بھوک پیاس یا بیماری تیری شان کے لائق نہیں. تو ارشاد ہوگا کہ میرے بندے جو تمہارے پاس تمہارے ارد گرد بھوکے تھے، اگر ان کی تم خبر گیری کرتے تو ایسے ہی تھا جیسے تم میری خبر گیری کر رہے ہو، کیونکہ میرے لیے تم نے ان سے حسن سلوک کرنا تھا. تمہارے پاس ایسے لوگ تھے جو بیمار تھے، محتاج تھے، دوا خریدنے کی سکت نہیں رکھتے تھے، اور وہ تڑپتے رہے. تم نے ان لوگوں کا حال نہیں پوچھا، ان کی مدد نہیں کی. تو عبادات کا حاصل، نماز، روزہ، حج و زکوٰۃ یا جتنی بھی عبادات ہیں، ان کا حاصل یہ ہے کہ بندے کی عملی زندگی سدھر جائے اور وہ قرآن کا پسندیدہ انسان بن جائے، وہ ایسا مسلمان بن جائے جیسا کتاب اللہ کا مطالبہ ہے. یہ عبادات اصلاح احوال میں سب سے زیادہ معاون ہے. ان الصلاۃ تنہا عن الفحشاء والمنکر، عبادت کا، نماز روزے کا یا نیکیوں کا ثواب کیا ہے؟ فرمایا یہ برائی سے اور بے حیائی سے روک دیتی ہے. ان کا ثواب یہ ہے کہ بندے کا کردار سدھر جاتا ہے. اور اگر کوئی عبادت بھی کرتا ہے اور اعمال سدھرتے نہیں ہیں، تو پھر اسے دیکھنا ہوگا کہ اس کی عبادت میں کہاں کوئی کمی ہے، کیا عقیدے میں کوئی خلل ہے، عبادت کے طریقہ خلاف سنت ہے، یا کوئی وجہ ہوگی، کوئی خامی ہوگی، کوئی کمی ہوگی کہ عبادت قبول نہیں ہو رہی. اگر عبادت قبول ہوتی تو اعمال یقیناً سدھر جاتے. تو کم و بیش یہی مفہوم اس حدیث مبارکہ کا بھی ہے کہ بعض لوگ عبادتیں تو کریں گے لیکن غالباً ایسا ہو کہ انہیں عقائد کی پرواہ نہ ہو، عقائد میں خامی ہو یا عبادت کے طریقے میں خامی ہو، صحیح طریقے سے عبادت عطا نہ کرتے ہوں. تو وہ اصل جو مرتب ہونا چاہیے تھا عملی زندگی پر، وہ مرتب نہیں ہوتا. تو انہیں یوم حشر یہ احساس دلانے کے لیے کہ جس عبادت پہ تم فخر لیے پھرتے ہو، اس کا اثر تو دنیا میں تمہاری عملی زندگی میں نظر آنا چاہیے تھا، جو تمہیں نظر نہیں آیا. جب نظر نہیں آیا تو تمہیں اس وقت فکر کرنی چاہیے تھی کہ کہاں کوئی کمی ہے یا خامی ہے، میں اس کی اصلاح کروں. اس وقت تو تم نے پرواہ نہیں کی. اور آج یوم حشر آ گئے ہو، فرمایا وَاتَّقُوا يَوْمًا تُرْجَعُونَ فِيهِ إِلَى اللَّهِ، اس دن کا خیال رکھو، ڈرو اس دن سے جس دن تمہیں اللہ کے روبرو پیش ہونا ہے. ثُمَّ تُوَفَّى كُلُّ نَفْسٍ مَّا كَسَبَتْ، اور اس دن ہر متنفس کو وہی ملے گا جو کچھ اس نے کمایا ہے. یعنی اجر اعمال پر ہوگا، اللہ کی مخلوق کے ساتھ تمہارا سلوک کیسا تھا، تم لین دین میں کیسے تھے، تم بات کرنے میں کیسے تھے، تم معاملات میں کیسے تھے، تمہارا کردار کیسا تھا. جو عمل کسی نے کیا ہے اس پر اجر مرتب ہوگا. وَهُمْ لَا يُظْلَمُونَ، اور کسی کے ساتھ زیادتی نہیں کی جائے گی، عین انصاف ہوگا، حق ہوگا. بلکہ اللہ کریم کرم فرمائیں گے، مہربانی فرمائیں گے، درگزر فرمائیں گے، زیادتی نہیں فرمائیں گے. لیکن درگزر کے لیے بھی اللہ پر یقین ضروری ہے، اور وہ یقین ضروری ہے جو محمد الرسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے تعلیم فرمایا. اپنے طور پر اللہ کو مان لینا اور اپنی پسند سے صفات گھڑ لینا قابل قبول نہیں ہے، بلکہ اللہ کی ذات اور صفات کے بارے جس طرح اللہ کے رسول صلی اللہ علیہ وسلم فرماتے ہیں اس طرح سے یقین ضروری ہے. یا ایھا الذین آمنوا اذا تداینتم بدین الى اجل مسمى فاکتبوه ولیکتب بینکم کاتب بالعدل ولا یاب کاتب ان یکتب کما علمہ اللہ فلیکتب وَلْيُمْلِلِ الَّذِي عَلَيْهِ الْحَقُّ وَلْيَتَّقِ اللَّهَ رَبَّهُ وَلَا يَبْخَسْ مِنْهُ شَيْئًا فَإِنْ كَانَ الَّذِي عَلَيْهِ الْحَقُّ سَفِيًّا أَوْ ضَعِيفًا أَوْ لَا يَسْتَطِيعُ أَنْ يُمِلَّ هُوَ فَلْيُمْلِلْ وَلِيُّهُ بِالْعَدْلِ وَاسْتَشْهِدُوا شَهِيدَيْنِ مِنْ رِجَالِكُمْ فلم یکون رجلین فرجل ومرأتان ممن ترضون من الشهداء ان تدل احداهما فتذكر احداهما الاخرى ولا یاب الشهداء الى ما دعوا اذا ما دعوا ولا تسأموا ان تكتبوا صغيرا او كبيرا الى اجله ذلكم اقسط عند الله واقوم للشهاده وادنى الا ترتابوا الا ان تكون تجاره حاضرتن تدیرونہا بینکم فلیس علیکم جناہن اللہ تکتبوہا واشہدو اذا تبایاتم ولا یدار کاتب ولا شہید وان تفعلوا فانہ فسوکم بکم واتقوا اللہ ویعلمکم اللہ واللہ بکل شیء علیم. میں پہلے بھی کئی بار عرض کر چکا ہوں کہ دنیا میں اسلام نے اس وقت معاشی نظام دیا جب کوئی معاشی نظام نہیں تھا اور دنیا کا لین دین لوٹ کھسوٹ دھوکہ دہی چوری اور ڈاکے پر تھا. طاقت کے بل پر جو کچھ کوئی چھین لیتا وہ اس کا ہو جاتا. تجارت بھی اگر ہوتی تھی تو اس میں بھی ہزار ہا فریب اور دجل تھے. لین دین ہوتا تھا تو اس میں دھوکے ہوتے تھے. اسلام نے ایک مبسوط معاشی نظام دیا اور کیسی عجیب بات ہے, اسلام کا نظام معیشت صرف اس وقت کے لیے نہیں تھا بلکہ جب اسلام نے عطا فرمایا تب سے لے کر جب تک دنیا قائم ہے تب تک کے لیے وہ معاشی اصول عطا فرمایا. اسلامی اصولوں میں گہرائی بھی ہے اور گیرائی بھی ہے, یعنی جب عطا فرمائے تو پوری دنیا پورے روئے زمین پر رہنے والے انسانوں کے لیے عطا فرمائے. یہ اس کی گیرائی اور وسعت ہے, اور گہرائی اتنی ہے کہ قیامت تک کے لیے ہمیشہ کے لیے وہ اصول عطا فرمائے. اب زمانے نے بڑی کروٹیں بدلی, 14 صدیاں بیت گئیں, 15ویں صدی کا بھی چوتھائی بیت چکا ہے. گزشتہ 14 صدیوں میں اتنی تبدیلیاں آئیں, بلکہ اس گزشتہ صدی کے آخری 2 دہائیوں میں اتنی پے در پے تبدیلیاں آئیں کہ اس سے پہلے سوچی جی نہیں جا سکتی تھی. گزشتہ صدی کے نصف تک جب دوسری عالمی جنگ لگ رہی تھی تو اس وقت بھی یورپ میں, امریکہ میں, کینیڈا میں گھوڑوں اور بگھیوں پر سفر ہو رہا تھا اور سڑکیں پتھروں سے بنی ہوئی. آج اتنی تبدیلیاں آئیں, اتنی نئی ایجادات آئیں کہ آج دنیا ایک گاؤں بن گئی ہے, اور اسے گلوبل ویلج کہتے ہیں کہ روئے زمین ایک گاؤں ہے. ایک چھوٹا سا اتنا سا سیٹ ہے بندے کے ہاتھ میں, روئے زمین پر جہاں چاہتا ہے بات کر لیتا. چھوٹا سا سیٹ ہے, اس پہ دنیا پہ کہیں کچھ ہو رہا ہے وہ دیکھ لیتا ہے, بات سن لیتا ہے. جنگ ہو یا امن, اسی طرح لین دین کے طریقے بھی نئے آ گئے. اب ایک آدمی کمپیوٹر پہ بیٹھا ہے, وہ دنیا میں کاروبار کر رہا ہے, کوئی سفر نہیں کرتا, کہیں آتا نہیں کہیں جاتا نہیں, بینک تک بھی اسے آنا جانا نہیں پڑتا. اسی کمپیوٹر پہ 2 ڈیجٹ دباتا ہے تو بینک سے پیمنٹ وہاں پہنچ جاتی ہے, 2-4 ڈیجٹ دباتا ہے تو جس چیز کا مطالبہ کیا ہے وہ وہاں سے بھیج دیتے ہیں, یہاں بیٹھے بیٹھے وہ ڈیلیوری لے لیتے ہیں. یعنی کتنی تبدیلیاں آئیں اور اس میں اتنی جدیدیت آئی کہ آدمی کی عقل دنگ رہ جاتی ہے. لیکن اسلام کے لین دین کے اصول ایسے سالڈ, ایسے مضبوط اور ایسے قابل عمل اور ناقابل تبدیلی تھے اور ہیں اور رہیں گے کہ یہ ساری تبدیلیاں ان اصولوں کو متاثر نہیں کر سکتی. اس لیے کہ جتنی یہ تبدیلیاں آتی ہیں یہ اصولوں میں نہیں آتی, ذرائع میں آتی ہیں. مثلا لوگ حج پر جاتے تھے तो हमारे यहां से यहां से लोग पैदल भी जाते थे। फिर बड़ी बात थी कि यहां से बंबई पहुंचे, बंबई से बहरी जहाज में सवार हुए और महीना डेढ़ उनका समुंदर में गुजरा और फिर वो जद्दा पहुंचे और वहां से या पैदल या ऊंट किराए पर लेकर मक्का मुकरमा गए, मीना गए, मदीना मुनव्वरा गए, जद्दा वापस आए। जिनके पास कुछ पैसे होते थे वो किराए पे सवारी ले लेते थे और सवारी भी ऊंट घोड़ा ही होता था या फिर लोग पैदल चलते थे। अब हज के अरकान तो अल्लाह करीम ने 14 सदियां पहले इरशाद फरमा दिए, आज भी वही है। आज तब्दीली आ गई, एक आदमी उमरा करने जाता है यहां से सुबह और दूसरे दिन वो या शाम को वापस आ जाता है, उमरा भी कर आता है, उसे यहां से भी सवारी मिल जाती है, वहां से भी ऐसी सवारी मिल जाती है, वो जद्दे से भी कार में बैठ के मक्का मुकरमा से वो आता है, फिर जद्दे से जहाज में बैठ के मदीना मुनव्वरा भी वो आता है और उसी जहाज में यहां भी पहुंच जाता है। तो ये जराए बदले, अब सवारी के जरिए बदले हैं, उसूल जो हैं जो इस्लाम ने दिए थे वो नहीं बदले, न वो मुतासर हुए। इसी तरह लेन देन के जो उसूल थे वो आज भी वही हैं और क्यामत तक वही रहेंगे। फरमाया जब लेन देन करते हो तो उसमें उधार तो आ जाता है। या अय्युहल्लज़ीन आमनू इज़ा तदायनतुम बिदैनिन इला अजलिन मुसम्मन फ़क्तुबूह। या ईमान वालो, जब तुम लेन देन करते हो और उसमें उधार आ जाता है तो जो मियाद मुकर्रर करते हो, जितना पैसा देते हो, वो जिस दिन उसने लौटाना है उसका तरीका ये है कि उसे लिख लो, एक तहरीर बना लो कि मैं इस शख्स को ये चीज दे रहा हूं, इसके बदले इसने मुझे इतने पैसे देने हैं या इतना माल देना है या मुतबादल देना है और कब देना है, किस तारीख को देना है, किस सूरत में देना है, ये लिख लो। वल यक्तुब बैनकुम कातिबुम बिल अदल, और जो लिखने वाला है वो पूरी दयानतदारी से लिखे, उस लिखने में कोई लफ्ज ऐसा दाखिल न करे जिसमें देने वाले या लेने वाले को नुकसान पहुंचता हो या जो उनका मामला आपस में तय हुआ है उसमें कोई तब्दीली आती हो या बात बदल जाती हो। नहीं, वो अल्लाह को हाजिर नाजर जानकर पूरी दयानतदारी से लिखे। और वला याब कातिबुन ए यक्तुबा, और कोई लिखा पड़ा आदमी दस्तावेज लिखने से इनकार भी न करे, ये न कहे कि भाई लेन देन तुम्हारा है मैं नहीं लिखता। इसलिए कमा अल्लामहुल्लाह फलयक्तुब, उसे अल्लाह ने लिखने पढ़ने की सलाहियत दी है इसलिए उसे लिख कर देना चाहिए, उसे इनकार नहीं करना चाहिए, उसे लिखना चाहिए। वलयुमलिल्लज़ी अलैहिल हक्कु वलयत्तकिल्लाह रब्बा, और लिखने में एक और एहतियात की जाए। देखें इस्लाम ने किन बारीकियों तक उसे तय फरमा दिया कि जिसके जिम्मे रकम पड़ रही है, जिसने अदा करनी है, वो खुद बोल कर लिखवाए, कातिब अंदाजे से न लिखे, क्योंकि रकम उसे अदा करनी है और वक्त मुकर्रा का उसे पता है, लिहाजा जिसके जिम्मे हक है, जिसके जिम्मे अदायगी है, वो खुद बोले अपनी जुबान से कि इतनी चीज है, इतनी रकम है या ये जिन्स है, मैंने फलां इब्ने फलां को अदा करनी है, फलां महीने की फलां तारीख को फलां दिन को अदा करूं। एक और हम तरीका उधार का करते हैं, हम चीज ले लेते हैं, कहते हैं जी फसल पर पैसे देंगे, गंदम होगी पैसे देंगे, मूंगफली की फसल आएगी पैसे देंगे, ये जायज नहीं है। जब लिखते हो तो वक्त दिन महीना औकात मुअय्यन करो, उस पर उसकी फसल हो या ना हो, उसको फसल से पैसे आए या ना आए, उसका बाग बिके या न बिके, उसकी मूंगफली बिके या न बिके, ये दुरुस्त नहीं है। बल्कि लेन देन जब करते हो तो तहरीर की जाए और उसमें जिसके जिम्मे देना है वो खुद बोल कर कातिब को लिखवाए कि मेरे जिम्मे इस शख्स की इतनी रकम या इतनी जिन्स है, फला महीने की फला तारीख को मैं इसे अदा कर दूंगा। और अगर लिखवा न सकता हो, इतनी समझ न रखता हो, या ज़ईफ आदमी हो, या बोलने की कुदरत न रखता हो, जैसे कोई गुंगा हो या कोई गैर मुल्की है, जिस जबान में लिखने वाला लिख रहा है उस जबान से ही वाकिफ नहीं है, तो वो अपनी जबान में बोलेगा, लिखने वाला अपनी जबान में लिखेगा, तो उसमें उसका कोई वली फल युम लिल वलियुहु बिल अदल, फिर उसका कोई वली जो हो, उसका कोई वारिस हो, उसका कोई बाप, कोई बेटा, कोई भाई, या वो अपना कोई वकील मुकर्रर करता है, वो भी उसी में आ जाता है कि मेरा ये नुमाइंदा है, मेरी जगह ये बोलेगा और कातिब लिख ले, तो अपना वली मुकर्रर कर दे, उसका वली लिखा दे, या वकील मुकर्रर कर दे, उसका वकील लिखा दे, लेकिन तारीर लिखी जाए, और लिखने के बाद उस पर वस्तशहदु शहीदैन मिन रिजालिकुम, उसमें दो मिन रिजालिकुम, जो तुम मुसलमानों में से दो मर्द हो, जो आदिल हो, आकिल और बालिग हो, क्योंकि शहादत के लिए अदल शर्त है, कोई ऐसा आदमी जिसके जिम्मे इल्जामात हो, कोई ऐसा आदमी जिसके जिम्मे चोरी या डाका हो, कोई ऐसा आदमी जिसके जिम्मे झूठ बोलने की तोहमत हो, वो शहादत के काबिल नहीं है, तो शाहिद भी अदल होना चाहिए और दो गवाह होने चाहिए जो उस पूरी बात पे शहादत दें, और अगर दो मर्द उस वक्त मौका पर मुयस्सर न हो, फरजुलम वमरातान मिम्मन तरज़ून मिन अश्शुहदा, तो फिर एक मर्द और दो औरतें जरूर हों। गवाही देने वाले वाला एक मर्द हो और दो औरतें हों तो भी दो गवाह के बराबर होगी। अब इस पे हमारे यहां बड़ी लैदे हो रही है और अभी तक चल रही है कि ये औरत को बराबरी के हुकूक नहीं दिए और कुरान ने औरत की शहादत आधी करार दे दी और एक मर्द के बराबर दो औरतों को बनाया और ये बड़ी ज्यादती की बात है। कुरान करीम ने जहां ये हुक्म दिया है कि औरतें दो हों, वहां उसकी मसलहत भी खुद इरशाद फरमा दी है कि दो क्यों हों, फरमाया इसलिए अन तदिल्ला इहदाहुमा वतुज़क्किर इहदाहुमा अल-उख़रा, इसलिए कि अगर एक भूल जाए तो दूसरी उसको याद दिला दे कि भी हम दो थीं और ये बात इस तरह से हुई थी। क्यों भूल जाए, उसकी वजह यह है कि औरत और मर्द अल्लाह की नजर में दोनों बराबर हैं, इस्लाम की निगाह में दोनों बराबर हैं, दोनों अल्लाह की मखलूक हैं, दोनों अल्लाह के सामने जवाबदेह हैं, जजा और सजा दोनों के लिए है, जन्नत भी औरत और मर्द दोनों के लिए है, दोजख भी मर्द और औरत दोनों के लिए है। जो ईमान नहीं लेके जाएगा, मर्द हो या औरत, दोजख उसके लिए है, जो ईमान लेके जाएगा और अल्लाह उसे बख्श देगा, जन्नत उसके लिए है, वो मर्द हो या औरत। लेकिन अपनी तख्लीक के एतबार से मर्द और औरत के वजूद में फर्क है, उनके औसाफ में फर्क है और उनकी जिम्मेदारियों में फर्क है, क्योंकि ये कारोबार कमा कर लाना, रिज़्क कमाना और बच्चों का पेट पालना, ये जिम्मेदारी मर्द की है, औरत इसमें बहुत कम मदाखलत करती है जब तक वो मजबूर न हो जाए, जरूरतमंद न हो जाए, कोई मर्द कमाने वाला न रहे, तो औरत इस मैदान में आ सकती है, इस्लाम ने रोका नहीं है, लेकिन अपनी जरूरत पर। तो चूंकि औरतों को इस शोबे से साबका ही कम पड़ता है, तो एक दफा गवाही तो उसने दे दी, फिर बरसों गुजर गए, शायद उसे याद रहे न रहे, मर्द का क्योंकि रोज का ये काम है, उसे याद रहता है, तो फरमाया इसलिए नहीं कि औरत कोई कमतर मखलूक है, इसलिए कि ये शोभा औरत का नहीं है। तो ख्वातीन को दो रखो, अंतदिल्ला एहदाहुमा, अगर उनमें से एक भूल जाए बात को, फतज़क्किरा एहदाहुमा लुखरा, तो दूसरी खातून उसे याद दिला दे। जहां तक मसावात का ताल्लुक है तो इस्लामी मसावात यह है कि जिसका जो हक है वो उसे बिला तकल्लुफ मिल जाए और अपने हक के हुसूल में सारी मखलूक बराबर, गरीब हो या अमीर, ताकतवर हो या कमजोर, मर्द हो या औरत। मसावात इस्लामी ये है कि उसका जो हक बनता है वो उसको मिल जाए। ये जो हमारे यहां मसावात का शोर है, इन्होंने मसावात आज तक इस मामले में तो नहीं की कि जो अलाउंसेज असेंबली के अराकीन को मिलते हैं वो अलाउंसेज उसी असेंबली में नौकरी देने वाले पुलिस वालों को तो नहीं मिलता। तो क्या इस पे शोर किया जाएगा कि ये जुल्म है या नाइंसाफी है? इस पे तो कोई बात नहीं करता। आखिर वो सरकारी मुलाजम जो असेंबली ही में मुलाजमत करते हैं या वो पुलिस वाले जो असेंबली ही की चौकीदारी करते हैं, उन्हें वो पैसे क्यों नहीं दिए जाते जो एक MNA को, एक सेनेटर को या एक सूबाई मेंबर को दिए जाते? वो सहूलतें क्यों नहीं दी जाती जो मेंबरान को दी? यहां आकर फिर आज के मसावात के दावेदार भी यहां आकर इसी बात पर आ जाएंगे कि वो अपने काम का सिला लेते हैं, ये अपने काम का सिला लेते। तो फिर मसावात तो वही हुई ना कि जो जिसका हक बनता है वो उसको बिला तकल्लुफ मिल जाए, ये मसावात। खातून का बहसियत खातून जो हक है, जो इज्जत व एहतराम उसका हक है, जो माली मामलात में उसका हक है, जहां भी जो भी उसका हक है, इसलिए ना मारा जाए कि वो औरत है बोल नहीं सकती, बल्कि बिला तकल्लुफ बगैर किसी रुकावट के उसका हक उसको पहुंचना चाहिए। इसी तरह मर्द का जो हक बनता है वो उसको पहुंचना चाहिए। तो ये है मसावात। अब आप एक घर में मजदूर भी लगाते हैं, मिस्त्री भी लगाते हैं। अमूमी कायदा ये है कि मिस्त्री की जो एक दिन की मजदूरी होती है वो मजदूर से दो गुना होती है। और ये आज से नहीं, जब से हम देख रहे हैं, हमने वो जमाना भी देखा है जब मिस्त्री को 2 रुपए दिन की मजदूरी मिलती थी, मजदूर को रुपया मिलती थी। और वो जमाना हमने सुना है जब 2 आने मिस्त्री की मजदूरी दिन की होती थी तो मजदूर को 1 आना मिला करता। आज 300 रुपए मिस्त्री ले रहा है एक दिन की मजदूरी, 150 मजदूर को मिल जाती है। मसावात क्यों नहीं होती कि इन दोनों को 300 दो या मिस्त्री को भी 150 दो? ये मसावात नहीं है। कारीगर का अपना काम है, वो अपने काम की उस कारीगरी की उजरत लेता है। मजदूर ने मटेरियल उठाकर पकड़ाना होता है, वो अपने काम की उजरत लेता है। मसावात ये है कि न मिस्त्री के पैसे मारे जाएं, न वो मारा मारा फिरता रहे, न मजदूर के मारे जाएं कि उसे तकलीफ हो। दोनों का जो हक बनता है वो बिला तकल्लुफ दोनों को मिल जाए, ये मसावात है। और यही दुनिया में चल सकती है। जिस मसावात का डंडोरा पीटा जा रहा है ये नाकाबिले अमल है। और अजीब बात यह है कि हमारे यहां औरतों के हुकूक के अलंबरदार वो औरतें हैं जिनको खाना भी मर्द बना कर दे। ये जो नारे लगाती हैं रोज सड़कों पर, इनके बावर्ची खाने में इनके लिए खाना मर्द बनाते हैं। इनके बावर्ची अमूमन मर्द होते हैं, 90% बावर्ची मर्द होते हैं। इनके कपड़े मर्द धोते हैं, इनके कपड़े स्त्री मर्द करते हैं। इनको खरीदारी के लिए पैसे मर्द देते हैं जिससे ये बनाव श्रृंगार और जेवरात खरीदती हैं, और फिर औरत की आजादी का नारा भी लगाती हैं। वो खवातीन जो हमारे साथ जिंदगी गुजार रही हैं, वो तो दिन भर घर का काम भी करती हैं, बच्चे भी संभालती हैं, फसल में भी हमारा हाथ बटाती हैं, मजदूरी में भी हमारा हाथ बटाती हैं, और निहायत इज्जत एहतराम से रहती हैं। और उन्हें ये शिकायत भी नहीं होती कि हमें मुसावी हुकूक नहीं है। और जो कुछ नहीं करती उन्हें शिकायत है। शिकायत नहीं है दरअसल अल्लाह जल्ला शानू से दूरी, اور دین سے محرومی اخلاق رذیلہ کا سبب بن جاتی ہے، فسادات کی جڑ بن جاتی ہے، ورنہ اسلام نے عملی مساوات معین فرما دی ہے اور فرمایا کہ خواتین کا چونکہ یہ شعبہ نہیں ہے، بہت کم اس آلہ کے کاروبار تو خواتین اس وقت بھی کرتی تھیں، لیکن جس طرح مرد کرتے ہیں اس طرح نہیں، 100 میں اگر 98 مرد ہیں کام کرنے والے، 2 عورتیں ہیں تو پھر نہ ہونے کے برابر ہیں. آج بھی یہی عالم ہے، کہاں ہر خاتون کام کرتی ہے، یا تجارت کرتی ہے یا دفتروں میں جاتی ہے. تو فرمایا چونکہ ان کا شعبہ نہیں ہے اس لیے انہیں ایک کی بجائے 2 گواہ رکھا جائے، تاکہ اگر ایک کو یاد نہ رہے، کوئی بات بھول جائے تو دوسری اسے یاد کرا دے. وَلَا يَعْبَ الشُّهَدَاءُ اِذَا مَادُوا، اور گواہوں کو گواہی دینے سے انکار بھی نہیں کرنا چاہیے جب انہیں گواہی کے لیے، شہادت کے لیے طلب کیا جائے. تو اصول یہ ہے کہ جب وہ گواہ مقرر ہوئے ہیں تو جو حق بات ہے وہ جا کر بیان کریں. وَلَا تَسَمُوا أَن تَكْتُبُوا صَغِيرًا أَوْ كَبِيرًا إِلَى أَجَلِهِ، اور ایک بات یاد رکھو، لین دین بار بار کرتے ہو تو بار بار لکھنے سے اکتا مت جانا. کتنی خوبصورت اصولی بات ارشاد فرمائی ہے کہ ہو سکتا ہے دن میں تم 10 سودے کرتے ہو تو وہ کون بار بار لکھتا رہے، لکھو بار بار لکھو تاکہ کل کوئی غلط فہمی نہ ہو، کسی کا نقصان نہ ہو، کسی فساد کی بنیاد نہ بن جائے. لینے والا کہے میں نے اتنے لینے ہیں، دینے والا کہے میں نے اتنے دینے. اگر تحریر ہوگی تو جھگڑا نہیں ہوگا، کسی کا حق نہیں مارا جائے گا، کوئی نقص امن کا اندیشہ نہیں ہوگا. لہذا جتنا کاروبار کرتے ہو لین دین کرتے، اگر لین دین بار بار کرتے ہو تو بار بار لکھو بھی سے. ہاں سوائے اس کے کہ لین دین اگر نقد ہے اور تم نہیں لکھتے تو کوئی حرج نہیں. کسی نے مال خریدا، اس نے اس کی نقد قیمت دے دی، حاضر مال اسے مل گیا، اس نے اپنے مال پہ قبضہ کر لیا، تو کوئی حرج نہیں اگر تم نہیں لکھتے، نہ لکھو، چونکہ آئندہ کوئی مطالبہ باقی نہیں رہا، اس کا مطالبہ رقم کا ختم ہو گیا، اسے پوری رقم مل گئی. مال والے کا مطالبہ مال کا ختم ہو گیا، اسے مال اس وقت مل گیا. تو جو نقد لین دین کرتے ہو، موقع پر سرمایہ بھی دے دیتے ہو، مال بھی وصول کر لیتے ہو، اگر اسے ضبط تحریر میں نہ لاؤ تو کوئی حرج نہیں. لیکن یہ ضروری نہیں کہ نہ لکھو، فرمایا لکھ اسے بھی لو تو اچھی بات ہے، کبھی پھر بات ہو تو تحریر پاس ہو، لیکن اگر نہ بھی لکھا جائے تو حرج نہیں ہے، مگر جہاں بھی ادھار ہوگا وہاں تحریر ہونا ضروری ہے. اور یہ بھی یاد رکھو، وَأَشْهِدُوا إِذَا تَبَايَعْتُمْ، لین دین میں گواہ بھی ضرور رکھا کرو. یہ ساری چیزیں وہ ہیں جو بعد کے جھگڑوں کو جنم دینے سے روکتی ہیں اور انسان کو امن اور اس کو معاشرے کو تقویت پہنچاتی ہیں. وَلَا يُدَّارَ كَاتِبٌ وَلَا شَهِيدٌ، اور ایک بات یاد رکھو، لکھنے والے کاتب پر یا گواہ پر دباؤ مت ڈالو. بعد میں کوئی ایسا نہ کرے کہ وہ بڑا ننھے خان ہو اور لاٹھی لے کر گواہوں کو دھمکی دیتا پھرے گواہی نہ دینا، یا کاتب کے پیچھے دوڑے تم نے کیوں لکھا، یہ ناجائز ہے. کسی گواہ کو، کسی لکھنے والے کو مرعوب نہ کیا جائے، انہیں ایذا نہ دی جائے. فَإِن تَفْعَلُوا فَإِنَّهُ فُسُوقٌ بِكُمْ، اگر ایسا کرو گے تو یہ بہت بڑا گناہ ہوگا، اللہ کی ناراضگی کا سبب ہوگا. وَاتَّقُوا اللَّهَ، اللہ کی عظمت کا خیال کرو، تم کتنے بڑے ہو جاؤ لیکن مخلوق ہو اور تمہیں خالق کے سامنے جواب دینا ہے، لہذا اللہ کی عظمت کو نگاہ میں رکھو. وَيُعَلِّمُكُمُ اللَّهُ وَاللَّهُ بِكُلِّ شَيْءٍ عَلِيمٌ، اور اللہ تمہیں یہ سارے معاملات تعلیم دے رہا ہے، اس لیے کہ اللہ ہر چیز سے آشنا، ہر چیز سے آگاہ ہے، ہر چیز کا علم رکھتا ہے. آپ اب ان قوانین کو سامنے رکھ کر نگاہ دوڑائیے تو لین دین کے معاملات میں ہمارے جتنے جھگڑے ہوتے ہیں ان کی بنیاد انہی اصولوں کی خلاف ورزی پر ہوگی. کہیں تحریر نہیں ہوگی، کہیں گواہ نہیں ہوں گے، کہیں کوئی کوتاہی ہوگی، کہیں دوسری ہوگی، کہیں کسی نے رقم لے لی ہوگی اور مال ویسا نہیں دیا ہوگا جیسا وعدہ کیا تھا، کوالٹی میں فرق آ گیا ہوگا، کہیں مقدار میں فرق آ گیا ہوگا. تو اسلام نے یہ معاشی نظام اس وقت دیا جس وقت دنیا آج کی تہذیب سے بالکل ناآشنا تھی، اور آج دنیا کا یہ دعویٰ ہے کہ وہ تہذیب کی عظیم بلندیوں کو سر کر چکی ہے، لیکن آج بھی اسلام کے ذرعی اصول اتنے ہی ضروری اور اتنے ہی کارآمد ہیں جتنے روز اول تھے، اور انشاءاللہ ہمیشہ کے لیے رہیں گے، چونکہ اللہ کی یہ کتاب قیامت تک کے لیے بنی نوع انسان کی رہنمائی کے لیے ہے. اللہ کریم ہمیں قرآن حکیم کو سمجھنے اور اس پر عمل کرنے کی توفیق عطا فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین.
آؤ اس رحمت عالم کی کوئی بات کرے، رحمت عالم کی کوئی